यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान। त्यहाँ जारी कर्फ्यूको समय साँझ 6 बजेसम्म थपियो। अपदस्थ नेता निकोलास मादुरोको रिहाईको माग गर्दै शुरू भएको संसदीय सत्रमा भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा डेल्सी रोड्रिगेसले पदको शपथ ग्रहण। र युक्रेनको सुरक्षा ग्यारेन्टीका लागि 27 राष्ट्रका प्रमुखहरूको बैठक पेरिसमा बस्दै। अब समाचार विस्तारमा। जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्मका लागि पुनः कर्फ्यू आदेश थप गरेको छ। प्रशासनले बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्मका लागि जारी गरेको कर्फ्यू आदेश सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरी साँझ 6 बजेसम्मका लागि थप गरिएको पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले जानकारी दिनुभयो। यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका 6 बजेदेखि मंगलबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको थियो। यसैबीच पर्साका राजनीतिक दलका प्रतिनिधि सहितको सर्वदलीय बैठकले वीरगंज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोड़िएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ़नुपर्ने बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो। नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय वीरगंजमा देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुंग्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सदियोंदेखि चल्दै आएको सद्भावलाई कायम राखेर शान्ति अमन चयन गर्न आह्वान गर्नुभयो। पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता दिँदै आइरहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। निर्वाचन परिचालन कमिटीमा नेताहरू विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्ट राई, हिक्मत कार्की, रमेश बडाल र डाक्टर भीष्म अधिकारी सदस्य रहनु भएको छ। एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी घोषणा पत्र तयारी समिति समेत गठन गरेको उप महासचिव भट्टले जानकारी दिनुभयो। बैठकले निर्वाचन परिचालन र प्रदेशको संयोजन गर्ने गरी विभिन्न प्रादेशिक कमिटीहरू समेत गठन गरेको छ। कमिटिको कोशी प्रदेश संयोजकमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, उपत्यकामा डाक्टर राजन भट्टराई संयोजक रहनु भएको छ। त्यसै गरी गण्डकीमा खगराज अधिकारी, कर्णालीमा एमलाल कणेल र सुदूरपश्चिममा गणेश ठगुन्ना संयोजक रहनु भएको छ। बैठकले भानुभक्त ढकाललाई संगठन विभागको संयोजकको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेससँग छलफल गर्ने र उम्मेद्वारहरूको टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई नै दिइएको छ। बैठकमा पार्टी अध्यक्ष ओलीले संविधानको रक्षाका लागि लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मंत्री जगदीश खरेलले गुणस्तरीय चलचित्र प्रवर्धनका लागि चलचित्र विकास बोर्डमा प्रमाणीकरण समिति आवश्यक रहेको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिमा आज चलचित्र विधेयक 2081 माथिको छलफलमा मन्त्री खरेलले गुणस्तरीय चलचित्र प्रवर्धन र सरकारी कोषको संरक्षणका लागि प्रमाणीकरण समितिले काम गर्ने र त्यसले चलचित्र क्षेत्रलाई पारदर्शी एवं जवाफदेही बनाउने बताउनुभयो। संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री खरेलले प्रमाणीकरण समितिको अध्यक्ष नियुक्त गर्न मन्त्रालयको सिफारिस वा चलचित्र क्षेत्रका विज्ञ मध्ये एक प्रतिनिधि नियुक्त गर्दा सहज हुने सुझाव समेत दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले राष्ट्रिय हित विरूद्धका चलचित्र प्रदर्शन हुन नदिन मन्त्रालयको निगरानी आवश्यक रहेको बताउनुभयो। केन्द्रीय आचार संहिता अनुगमन समितिले सूचना प्रविधिको प्रयोगले आचार संहिता कार्यान्वयनमा थपेको चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड़ दिएको छ। समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रणको काम गर्नुपर्नेमा जोड़ दिएको हो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी तीव्र पारिएको छ। जिल्लामा अहिले अस्थायी मतदाताको विवरण संकलन गर्ने कार्य भइरहेको छ। बाँकेबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बाँकेमा 17,505 जना मतदाता थपिएका छन्। जिल्लामा अब मतदाताको कुल संख्या 351,439 पुगेको छ। यसअघि 333,934 जना मतदाता थिए। बाँकेमा 3 निर्वाचन क्षेत्र छन्। एउटा मतदान स्थल पनि थपिएको छ भने मतदान केन्द्रको संख्या पनि बढ़ाइएको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाही:
मतदान स्थल र मतदान केन्द्र पनि हेरफेर गरेका छौँ। कुल गरेर बाँकी जिल्लामा साबिकको 138 मतदान स्थल थियो भने एउटा अगैयामा मतदान स्थल थप भएर 139 मतदान स्थल रहेको छ र मतदान केन्द्र चाहिँ पहिलेको 380 हो भने हाल आएर 400 मतदान केन्द्र रहेको छ।
मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी 3 भागमा बाँडेर त्यसै अनुरूप सुरक्षा रणनीति बनाइँदैछ। सर्वदलीय सर्वपक्षीय छलफल भइरहेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ:
निर्वाचन लक्षित सुरक्षा योजना तयार गरेर कार्यान्वयन भएको छ। यसले तीनै चरणको निर्वाचनको पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चातको सुरक्षा व्यवस्थालाई सुदृढ बनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष भइरहेको वातावरणमा सम्पन्न गर्ने मतदान स्थलहरूको, मतदान केन्द्रहरूको समायोजन गरिसक्यौं। संवाद समन्वयका कामहरू भइरहेको छ।
कोहलपुर नगरपालिकाको वडा नम्बर 8 र 9, खजुरा गाउँपालिकाको वडा नम्बर 7 र राप्ती सुनारी गाउँपालिका को वडा नम्बर 2 को मतदान केन्द्र अपायक भएकाले पाएक पर्ने स्थानमा सारिएको छ। निर्वाचन कार्यालयले अहिले अस्थायी मतदाताको विवरण संकलन कार्य गरिरहेको छ। विभिन्न स्थानीय तह, संघ संस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको छ। जिल्लामा 6,000 संख्यामा अस्थायी मतदाता रहेको अनुमान छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाही:
अस्थायी मतदाताहरूको विवरण संकलन कार्य भइरहेको छ। ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका फुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षा कर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट सञ्चालन वा स्वीकृति सञ्चालनमा रहेका वृद्धाश्रममा बसेका व्यक्तिहरूको विवरण माग गरिएको छ, जसमा मतदाता नम्बर अनिवार्य गरिएको छ। अहिले मतदाता परिचय पत्र नम्बर नभएपछि उहाँहरूले मतदान गर्न नपाउने व्यवस्था छ।
जिल्लामा 241 निवेदन त्रुटि सच्याउन र 468 निवेदन अध्यावधि गर्नका लागि परेको छ। कार्यालयले दोहोरो नाम भएका 954 जनाको नाम हटाएको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्य समाचार। सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका 10,000 बढ़ी मुद्दाको मिसिल तयार पारिएको छ। सर्वोच्चमा रहेका कुल 24,000 मुद्दाका मिसिल मध्ये गत भदौ चौबीस गते जेन्जी आन्दोलनका क्रममा 20,000 मिसिल आगलागीमा परेर जलेको थियो। 4,000 मिसिल मात्रै आगलागीबाट जोगिएको थियो। सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुष 21 गतेसम्म सेवाग्राही संस्था महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरूमध्ये 10,340 मुद्दाका मिसिल तयार पारिएको छ। सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरू महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएशन र सम्बन्धित मुद्दाका पक्षहरूसँग उपलब्ध गराउन आग्रह गरेको थियो। सोही अनुसार मुद्दाका मिसिलहरू संकलन गर्ने काम भइरहेको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर आगामी माघ 6 गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताउनु भएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भूषालले बताउनुभयो। ताप्लेजुङमा गत मंगसिर अन्तिम सातादेखि बन्द रहेको 37 मेगावाट क्षमताको सानीमा मिडल तमोर हाइड्रो पावरको विद्युत उत्पादन पुनः शुरू भएको छ। पावर हाउस लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत उत्पादन शुरू भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो। नेपाल निजामती कर्मचारी संगठनले उठाएका माग मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ। यही पुस 20 गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्ने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष भवानी न्यौपाने दाहालले राष्ट्रसेवक कर्मचारीको वृत्ति विकास सहित मनोबल बढ़ाउने सन्दर्भमा भएका निर्णय कार्यान्वयन गर्न अनुरोध गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा डेल्सी रोड्रिगेसले अपदस्थ नेता निकोलास मादुरोको रिहाईको माग गर्दै शुरू भएको संसदीय सत्रमा पदको शपथ लिनुभएको छ। सन् 2018 यता उपराष्ट्रपति रहनुभएकी 56 वर्षीय रोड्रिगेसले शनिबार राति अमेरिकी फौजले छापा मारेर कब्जामा लिएका मादुरो र उहाँकी पत्नीको अपहरणबाट आफू पीड़ामा रहेको बताउनु भएको छ। त्यसको दुई घण्टा अघि न्यूयोर्कको अदालत कक्षमा भएको एउटा नाटकीय दृश्यमा मादुरोले आफू अझै भेनेजुएलाको राष्ट्रपति रहेको र आफू लागू औषध तस्करी र आतंकवाद लगायतका चारवटा अभियोगमा दोषी नभएको दावी गर्नुभएको छ। यसैबीच अमेरिकाले संयुक्त राष्ट्रसंघको चर्को आलोचनाको सामना गरेको छ। अमेरिकी राजदूतले भने विश्वको सबैभन्दा ठूलो ऊर्जा भण्डार न्यायबाट भागेको अवैध नेताको हातमा छोड्न नसकिने प्रतिक्रिया दिनुभएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पीट हेक्सेथ सहित राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीहरूले भेनेजुएला बारे अमेरिकी सांसदहरूलाई जानकारी दिएका छन्। युक्रेनका प्रमुख सहयोगीहरूले अमेरिकी राजदूतहरूसँग सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न आज पेरिसमा भेला हुँदैछन्। रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनाहरूमा अगाडि बढ़िरहेको अवस्थामा उनीहरू बीच छलफल हुन लागेको हो। दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले युक्रेनको सुरक्षा ग्यारेन्टीमा अमेरिका, युक्रेन र युरोपेली सहयोगीहरूले संयुक्त प्रयास गर्ने उद्देश्यले यो भेला गर्न लागेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने बताइएको छ। छलफलमा युक्रेन, बेलायत, जर्मन, इटाली र क्यानाडा लगायत 27 राष्ट्रका प्रमुखहरू सहित 35 देशका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। नयाँ वर्षका लागि योजना गरिएको बैठक मध्ये यो पछिल्लो भेला हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान। त्यहाँ जारी कर्फ्यूको समय साँझ 6 बजेसम्म थपियो। अपदस्थ नेता निकोलास मादुरोको रिहाईको माग गर्दै शुरू भएको संसदीय सत्रमा भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा डेल्सी रोड्रिग्रेसले पदको शपथ ग्रहण र युक्रेनको सुरक्षा ग्यारेन्टीका लागि 27 राष्ट्रका प्रमुखहरूको बैठक पेरिसमा बस्दै। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।